नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम तातो बहसमा। कार्यक्रम तातो बहसका साथमा म नवराज पनेर उपस्थित भएको छु। सरकारी तथ्याङ्कमा प्रदेश नम्बर 7 को स्वास्थ्य क्षेत्रले फड्को मारे पनि वास्तविकता भने फरक छ। स्वास्थ्य मन्त्रालयले हरेक वर्ष सार्वजनिक गर्ने प्रगतिमा मुलुकभरिका उत्कृष्ट 10 भित्र 4-5 वटा जिल्लाहरू पर्ने गरेका छन्। तर प्रदेश नम्बर 7 का बासिन्दाले सामान्य उपचारका लागि पनि परनिर्भरता हुनुपर्ने बाध्यता भएको छ। प्रदेश नम्बर 7 मा अहिले पनि झन्डै 600 स्वास्थ्यकर्मीको दरबन्दी रिक्त रहेको छ। झन्डै 5 वर्ष अगाडि दोस्रो संविधान सभाको निर्वाचनकै समयमा उपक्षेत्रीय बनाइएको डडेलधुराको अस्पताल अहिले पनि नाममा मात्र सीमित छ। उपक्षेत्रीय अस्पतालपछि प्रदेश नम्बर 7 मा दुईवटा ठूला अञ्चल अस्पतालहरू छन्। उपक्षेत्रीय अस्पतालपछि महाकाली अञ्चल अस्पताल पनि पर्दछ। स्थापनाको 3 दशक पुग्दा समेत महाकाली अञ्चल अस्पतालले दरबन्दी अनुसारको चिकित्सक पनि पाउन सकेको छैन। आज कार्यक्रम तातो बहसमा हामी महाकाली अञ्चल अस्पताल र उपक्षेत्रीय अस्पताल डडेलधुराको अवस्थाको विषयमा, त्यहाँको समस्याको विषयमा चर्चा परिचर्चा गर्नेछौँ। त्यसका लागि हामीले महाकाली अञ्चल अस्पतालका डाक्टर साहब पनि बोलाएका थियौँ स्टुडियोमै। त्यसै गरी डडेलधुराको उपक्षेत्रीय अस्पतालका मेसु जितेन्द्र कडेल डाक्टर साहबलाई पनि बोलाएका थियौँ, तर उहाँहरू विभिन्न कारण देखाएर स्टुडियोमा उपस्थित हुनु भएन। तर मैले महाकाली अञ्चल अस्पतालका मेसु डाक्टर हरि श्रेष्ठलाई टेलिफोनमा जोडेको छु। स्वागत छ डाक्टर साहब यहाँलाई कार्यक्रम तातो बसमा।
नमस्ते। हजुर
डाक्टर साहब, के छ महाकाली अञ्चल अस्पतालको अवस्था? झन्डै स्थापनाको 3 दशक भन्दा बढी समय भइसकेको छ, अहिले कसरी सञ्चालन गरिराख्नु भएको छ?
नमस्ते, म डाक्टर हरि कुमार श्रेष्ठ बोलेको, अहिले यहाँको निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट। महाकाली अञ्चल अस्पतालको अवस्था पहिलाको हेरी, म विगत 1.5 वर्षदेखि यस अस्पतालमा कार्यरत छु र विगत 4-5 महिनादेखि चाहिँ निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट भएर पनि काम गरिरहेको छु। म खासमा चाहिँ कन्सल्टेन्ट नौ त अब्स्टेट्रिक्स एन्ड गाइनोकोलोजिस्ट स्त्री तथा प्रसूति रोग विशेषज्ञ हो। अवस्थाको कुरा गर्दाखेरि चाहिँ मेन कुरा चाहिँ ह्युमेन पावर नै हो, होइन, ह्युमेन रिसोर्स म्यानेजमेन्टमै कुरा आउँछ। ह्युमेन रिसोर्स म्यानेजमेन्ट जब बलियो हुँदैन तब जतिपय संरचना भए पनि चाहिँ अस्पताल चाहिँ स्मुथली रनिङ हुन सक्दैन र जनताको विश्वास पनि दिलाउन गाह्रो पर्ने हुन्छ। ह्युमेनमा पावरको कुरा गर्दाखेरि हामीलाई मुख्य चाहिने कन्सल्टेन्ट डक्टर्सहरू हुन्। कन्सल्टेन्ट डक्टर्सहरूमा चाहिँ हाम्रो लगभग 17-18 कन्सल्टेन्टको दरबन्दी रहेको ठाउँमा अहिले हामी जम्मा 3 कन्सल्टेन्ट डक्टरहरू हुनुहुन्छ। एकजना चाहिँ कन्सल्टेन्ट सर्जन हुनुहुन्छ, अनि एकजना म आफै स्त्री तथा प्रसूति रोग विशेषज्ञ र एकजना डक्टर रोजन तान्द्रकर हुनुहुन्छ जो चाहिँ कन्सल्टेन्ट अर्थोपेडिसन अथवा हार्जोनी समस्याको सम्बन्धी विशेषज्ञ डक्टर साहब हुनुहुन्छ। र विगत 3 महिनादेखि चाहिँ हामीसित मेडिकल अफिसरको पनि निकै खाँचो थियो। मेडिकल अफिसर यति कम थिए कि सरकारी स्तरबाट जम्मा 1 मात्रै मेडिकल अफिसर हुनुहुन्थ्यो र हामीले समितिबाट नै 4 मेडिकल अफिसर दरबन्दी भर्ना गरेको थियौँ अस्पताल रन गर्नको लागि। र अहिले चाहिँ सरकारी निकायबाट 2 सेवा करारमा हाम्रो चिकित्सा परिचालन निर्देशिका भन्नुहुन्छ, जुनबाट चाहिँ लगभग 4 डाक्टर साहबहरू 5 डाक्टर साहबहरू आउनुभएको छ र उहाँहरूले गर्दाखेरि नै अहिले चाहिँ मेडिकल अफिसरको सङ्ख्या चाहिँ हामीसित राम्रै नै छ। अनि अर्को चाहिँ डेन्टल डिपार्टमेन्टमा पनि हामीसित 3 मेडिकल अफिसर डक्टरहरू हुनुहुन्छ, डेन्टल चिकित्सक हुनुहुन्छ र डेन्टल डिपार्टमेन्ट पनि स्मुथली रनिङ भइरहेको छ। अब समस्या त थुप्रै नै छन्। अब अस्पतालले गरेको प्रगति अथवा अस्पतालले गरेको कुराहरू पनि अलिकति जोड्न पर्ने हुन्छ यसमा, होइन, सबै कुरामा समस्या मात्रै नदेखाएर अस्पतालले के केमा कति कति गर्यो भन्दाखेरि पनि त्यसले पनि अलिकति पोजिटिभ कुराहरू चाहिँ अगाडि बढाउन सकिन्छ होला। जस्तै अगाडि पोजिटिभ कुरामा चाहिँ अब म आएपछि चाहिँ यो अस्पतालमा चाहिँ अपरेसनको सङ्ख्याहरू चाहिँ बढेको छ र नर्मल डेलिभरीको सङ्ख्या पनि बढेको छ। आर्थिक वर्ष 73-74 सालमा 1341 डेलिभरी नर्मल तथा टोटल डेलिभरी भएको थियो नि, त्यो सङ्ख्या चाहिँ यो वर्ष आएर चाहिँ लगभग 1900 पुगेको छ, जुनमा लगभग 550 डेलिभरी एक वर्षमा यो अस्पतालमा बढ्नु भनेको ठुलो नै राम्रो फर्क देखिन्छ। साथसाथै अपरेसनमा पनि हामीले विगत आर्थिक वर्षमा 140 सिजरियन सेक्सन गरेको छौँ, 15 जनाको भ्याजिनल स्टेक्टोमी अथवा आङ खस्नीको समस्याको अपरेसन गरेको छौँ र अर्को 10 चाहिँ पेटतिर नै ठुलो अपरेसनहरू गरिएको थियो। भ्याजिनल स्टेक्टोमीको संख्या अझको भन्दा पनि बढी छ।
डाक्टर साहब, यहाँले अलिकति आफ्नो कार्यकालको प्रगति विवरणको बारेमा भन्दै गर्दाखेरि, अहिले पनि महाकाली अञ्चल अस्पताल जो कञ्चनपुरमा छ, कञ्चनपुरबाट सामान्य डेलिभरीका केसहरू पनि सेती अञ्चल अस्पताल लगायतका अस्पतालहरूमा गइरहेको अवस्था हो, यो चाहिँ बाध्यता किन?
अब सेती अञ्चल अस्पतालमा गइरहेको छ, सबैको मन जित्न त सकिँदैन होइन, सबैको आफ्नो चोइस हुन्छ। हजुर, तपाईँ यहीँ डेलिभरी गराउनुहोस् भनेर कसैले पनि भन्न सकिँदैन, तर अस्पतालबाट नै रिफर भएका केसहरू चाहिँ धेरै कम होला। जुन चाहिँ अब एउटा केसहरू अस्पतालबाट पनि कतिपय केसहरू चाहिँ रिफर गर्नुपर्ने हुन्छ, मनै भए पनि कस्तो अवस्था आउँछ भनेदेखि कुनै कुनैलाई चाहिँ मल्टिडिसिप्लिनरी एप्रोच चाहिन्छ। मल्टिडिसिप्लिनरी एप्रोच भनेको चाहिँ अब कुनै समस्या छ भनेदेखि त्यसमा चाहिँ एउटा फिजिसियनले, एउटा इन्टरनल मेडिसिनले पनि हेर्नुपर्छ भनेदेखि कुनै कुनैमा चाहिँ सर्जनको पनि राय सल्लाहहरू चाहिन सक्छ। र हामीसित यहाँ एनेस्थेसियोलोजिस्ट हुनुहुन्न, कुनै कुनै हाम्रो जेनरल एनेस्थेसियामा पनि अपरेसन गर्नुपर्ने हुन्छ। जेनरल एनेस्थेसिया भनेको पुरै दिवस बनाएर गर्नुपर्ने, हामीसित एनेस्थेसिया एसिस्टेन्टहरू हुनुहुन्छ, उहाँले चाहिँ ढाडमा सुई लगाएर ढाडभन्दा मुनि मात्रै दिवस बनाएर चाहिँ लठाएर चाहिँ अपरेसन गर्नुपर्ने हुन्छ। त्यही कारणले गर्दाखेरि यसमा मेन पावर कमी भएपछि मन जित्न त गाह्रो कुरा नै भइहाल्यो, मैले अघि पनि भनिसकेँ होइन। र कुनै कुनैको अवस्थाहरू चाहिँ जुन चाहिँ मल्टिडिसिप्लिनरी एप्रोच चाहिन्छ, त्यस्ता किसिमलाई चाहिँ हामीले आफूले पठाउने गरेका छौँ भनेदेखि अब बाहिरबाट अब मैले नलागे बासीलाई चाहिँ सामातिर ल्याएर चाहिँ यहीँ डेलिभरी भयो भनेर त भन्न त सकिँदैन, उहाँहरूको चाहिँ चोइसको कुरा हो है। त्यो त अब पहिल्यै जाँच्ने क्रममा त्यहाँनिर जाँच गर्न पनि अब धनगढी गइराखेका हुन्छौँ भनेदेखि त त्यसमा त हामीले त्यस्तो दुविधा, तर सङ्ख्याहरू चाहिँ बढेको छ र हामीले चाहिँ यहाँ आएको बिरामीहरूलाई अथवा सुकेरीहरूलाई अथवा अन्य केही बिरामीहरूलाई चाहिँ त्यसरी नेगेटिभ मेसेज जारी गरेर दुःख चाहिँ दिएका छैनौँ जस्तो लाग्छ।
यो महाकाली अञ्चल अस्पतालमा स्थापना कालदेखि नै दरबन्दीको समस्या एकदमै रह्यो त यहाँले पनि भन्नुभयो, यो दरबन्दी पूर्ति नहुनुको कारण सरकारी स्तरको कमजोरी हो या अन्य कुनै कारण पनि छन् महाकाली अञ्चल अस्पतालमा?
हजुर, अब कमजोरी भन्दाखेरि पनि अब कुरा के आउँछ भनेदेखि चाहिँ अब स्पेसली मेडिकल अधिकृतहरूको लागि स्पेसली मेडिकल अधिकृतहरूको लागि चाहिँ उहाँहरूले चाहिँ अब सरकारी डक्टरहरूलाई चाहिँ जुन चाहिँ पोइन्ट आउनुपर्ने हो त्यो पोइन्ट अथवा आखिर पढ्न त जानुपर्छ 2 होइन, विशेषज्ञ पढ्न पिजी पढ्न जानुपर्छ, त्यसको लागि चाहिँ उहाँहरूको पोइन्टको क्राइटेरिया अलिकति पुग्दैन। त्यही कारणले गर्दाखेरि पनि उहाँहरू आउनलाई चाहिँ अलिकति हिचकिचाउने मुख्य कारण थियो हो। अर्को कुरा अब कन्सल्टेन्टको लागि चाहिँ के हुन्छ नि, एउटा डिस्टेन्सको हिसाबले पनि टाढो भयो है। अनि अर्को कुरा चाहिँ अब त्यही हो, मल्टिडिसिप्लिनरी एप्रोच भन्ने मैले भने, एउटा डक्टर एक्लैले काम गर्नलाई चाहिँ गाह्रो हुन्छ, एउटा टिम चाहिन्छ, टिमवर्क हो नि त होइन, यो चिकित्सक पेसा भनेको चाहिँ अब सबै कुरा एक्लैले डिसिजन गर्न पनि गाह्रो हुन्छ। त्यही कारणले गर्दाखेरि एकजना मात्रै भएको ठाउँमा चाहिँ अर्को एकजना डक्टर आउनलाई चाहिँ अलिकति गाह्रो पर्छ, एटलिस्ट 9-10 भयो भनेदेखि ल मलाई ब्याक सपोर्ट यो हुन्छ भन्ने हुन्छ होइन, अथवा मैले कसैलाई कन्सल्टेसन गर्नु पऱ्यो भनेदेखि चाहिँ अरू डाक्टर पनि हुन्छ, अर्को डिपार्टमेन्टलाई पनि कन्सल्टेसन गर्नुपर्ने हुन्छ। अब पहिले नै नआएपछि एक एकजना गरेर लिएर आउनलाई चाहिँ अलिकति गाह्रो पर्ने हुन्छ।
हजुर, खास गरी यो कञ्चनपुरको महाकाली अञ्चल अस्पतालमा चिकित्सकहरू जान नमान्ने पनि समस्या छ भन्दै आइएको छ धेरै, त्यसको कारण विगतमा भएका 2-4 घटना या स्थानीयको त्यो जुन अलिकति विगतका घटनाहरूले पनि हो कि?
हजुर, घटना त सबै ठाउँमा हुन्छ होइन, घटना चिजन नै डराउने कुरा चाहिँ हुँदैन होइन, तर घटनालाई चाहिँ अब बाहिर चाहिँ सोसियल सपोर्ट कतिको हुन्छ भन्ने कुरो हो। सानो सानो कुरामा पनि यहाँ चाहिँ अलिकति टेन्सन चाहिँ हुन्छ नै है, जति त्यही त्यही कुरा हो। अब यो कुरा चाहिँ एउटा साइकल जस्तो हो होइन, घटनाले गर्दाखेरि पनि डक्टरहरू नआउने, डक्टरहरू नआएपछि झन् घटना बढ्ने, एउटा किसिमको साइकल चाहिँ त्यो दोहोरिराखेको हुन्छ। त्यही कारणले गर्दाखेरि चाहिँ अब डक्टरहरू पनि नआउने त्यो सबै रिलेटेड नै हुन्छ जस्तो लाग्छ मलाई.
यो बेला बेला चर्चा हुने गरेको छ महाकाली अञ्चल अस्पतालमा जो वर्षौँदेखि कार्यरत कर्मचारीहरू छन् त्यसको कारणले पनि कर्मचारीले पनि एकदमै विशेषज्ञ डक्टरहरू टिकाउन दिँदैनन् भन्ने पनि चर्चा परिचर्चा हुन्छ. त्यही हो सत्य हो.
लाग्दैन कर्मचारीले गर्दाखेरि डक्टर आउने नआउने भने होइन, डक्टरहरूको आफ्नो मनको कुरा हो होइन, आफ्नो सेफ साइडको कुरा हो होइन, जहाँ आफ्नो फिलिङ नै हुँदैन त्यहाँ गएर चाहिँ मेरो सुरक्षित हुँदैन जस्तो लाग्छ. त्यही कारणले गर्दाखेरि चाहिँ नआउने जस्तो लाग्छ. तर कर्मचारीले गर्दाखेरि चाहिँ डक्टर आउने नआउने भन्ने कुरो जस्तो त्यस्तो त मलाई केही पनि लाग्दैन. र मैले त्यस्तो फिलिङ पनि गरेको छैन यहाँ आएर. म लगभग 1.5 वर्ष भइसक्यो मैले त्यस्तो कर्मचारीले नराम्रो बिहेभ गरेको अथवा कर्मचारीले नै डाक्टरलाई धपाउन खोजेको जुन चाहिँ मिडियामा सुनिन्छ त्यस्तो चाहिँ मलाई लाग्दैन.
महाकाली अञ्चल अस्पतालको अवस्थालाई सुधार गर्नको लागि, उपचार सेवालाई प्रभावकारी बनाउनको लागि त्यहाँको नेताहरूको कतिको साथ छ, स्थानीय बासिन्दाहरूले कतिको सहयोग गरेका छन् यहाँलाई?
हजुर, एकदम राम्रो प्रश्न सोध्नुभयो. अब स्थानीय नेताहरूको चाहिँ अहिले चाहिँ पहिला हामीसित के अरे अस्पताल विकास समिति भनेर थियो, अहिले विगत साउनदेखि त्यो खारेज भएको छ र अस्पतालमा अब अर्को कुनै समिति त बन्छ होला. प्रदेश समितिबाट चाहिँ भन्ने कुरा छ, सिन्जेलसम्म चाहिँ त्यस्तो केही समिति बनेको छैन. तर हामीसित नै एउटा एकजना अस्पताललाई उजागर गर्ने एउटा छुट्टै किसिमको एउटा म्यान पावर छ, लोकल म्यान पावर हो. उहाँहरूले आएर चाहिँ हामीलाई चाहिँ हेल्प गरिरहनु भएको छ, सामान्य कुराहरूमा पनि हेल्प गरिरहनु भएको छ. र केही पर्यो त्यस्तो बाहिरबाट फोर्स आयो अथवा अस्पतालमा केही बाहिरको मान्छेहरूले आएर केही गर्यो भनेदेखि चाहिँ हामी पनि तपाईँहरूलाई साथ दिन्छौँ भनेर अहिले भन्नुभएको छ. त्यो कुरा नै ठुलो हो. तर स्थानीय नेताहरूको त बेला बेलामा आउनुहुन्छ पहिला पहिला, अहिले चाहिँ अलिकति ग्याप भएको छ त्यो पनि. तर जहीँ स्थानीय निकायको अस्पताल सुधार समिति भनेर उहाँहरूले आफूले छुट्टै बनाउनु भएको छ, उहाँहरूले चाहिँ अलिकति सहयोग चाहिँ गरिरहनु भएको छ.
अहिले महाकाली अञ्चल अस्पताल लगायत जो प्रदेशका धेरै स्वास्थ्य संस्थाहरू प्रदेश सरकारको मातहतमा आइसकेका छन्, अब चाहिँ यो अस्पतालको स्तरोन्नतिका कुराहरू त्यसपछि अस्पतालको उपचार सेवालाई प्रभावकारी बनाउने कुरामा चाहिँ प्रदेश सरकारले चाहिँ कस्तो भूमिका खेल्नुपर्छ, कसरी अगाडि बढ्नुपर्छ जस्तो लाग्छ?
प्रदेश सरकार अहिले नजिकै पनि छ होइन. अब पहिला पनि क्षेत्रीय जस्तै थियो, अहिले क्षेत्रीयको काम चाहिँ प्रदेशले गर्ने जस्तै लगभग त्यस्तै हो. अब जसरी अनुगमनहरू हुन्छ, सुपरभिजन हुन्छ, अब त नजिकै सन्जम्मा 50-60 किलोमिटरको दुरीमा छ महाकाली अञ्चल अस्पताल. अब हामीले भनेको कुराहरू चाहिँ उहाँहरूले ठ्याक्कै यसरी नै भन्ने छैन, उहाँहरूको पनि आफ्नै नीति बनिरहेको होला, नियमहरू बनिरहेको होला. अब नेपालमा चाहिँ कुरा त होइन, पहिला सबै कुरा बन्नुभन्दा पहिला नीति बन्न पर्ने हो, नीति चाहिँ पछि बन्छ अनि अर्को गरेर कुराहरू चाहिँ अगाडि बनिराखेको छ. त्यही कारणले गर्दाखेरि अलिकति ग्याप भएको जस्तो हो. तर उहाँहरूले चाहिँ हेल्प गरिरहनु भएको छ. मेन कुरा चाहिँ अब मान्छेहरू के अरे डक्टर साहबहरू अथवा अन्य रिसोर्स चाहिँ आउन मान्न पऱ्यो होइन. मान्ने नमानिकन त अब प्रदेश सरकारले नै घिचेर त लाने कुरा हुँदैन होला जस्तो लाग्छ. अब उहाँहरूले पनि हामी सक्दो प्रयास गर्छौँ. अब यो 3 वर्षमा चाहिँ अब यो 2-3 वर्षमा चाहिँ हामीले चाहिँ मेन 3 टार्गेट बनाएको अस्पतालहरू, क्षेत्रीय अस्पताल, महाकाली अञ्चल अस्पताल र सेती अञ्चल अस्पताललाई चाहिँ हामीले टार्गेट बनाइराखेको छौँ भनेर भन्नुभएको छ. अब केही न केही सहयोग हुनुहुन्छ होला. स्पेसली हामीलाई चाहिने चाहिँ ह्युमन रिसोर्स नै हो. अहिले ह्युमन रिसोर्स भयो भनेदेखि चाहिँ अरू पूर्वाधारहरूमा चाहिँ यसबाट नै सुरु गरेर तुरन्तै लिएर आउन सक्ने अथवा कहाँ के नपुगेको त्यो चाहिँ थाहा
हुन्छ. हस् डाक्टर साहब, यहाँले समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद. उहाँ हुनुहुन्थ्यो महाकाली अञ्चल अस्पतालका निमित्त मेसोहरी श्रेष्ठ. उहाँसँग हामीले महाकाली अञ्चल अस्पतालको अवस्थाको विषयमा चर्चा गऱ्यौँ, खास गरी महाकाली अञ्चल अस्पतालमा रहेको दरबन्दीको अवस्था, त्यसपछि महाकाली अञ्चल अस्पतालमा रहेका उपकरण, भौतिक संरचना लगायतका अवस्थाको विषयमा गऱ्यौँ र अब सुधार गर्नुपर्ने के छ भन्ने त्यो विषयमा चर्चा परिचर्चा गऱ्यौँ. कार्यक्रममा एकैछिन व्यापारिक विश्राम लिन्छु, त्यसपछि हामी डडेलधुराको उपक्षेत्रीय अस्पतालको अवस्थाका विषयमा कार्यक्रममा चर्चा परिचर्चा गर्नेछौँ. यो छोटो व्यापारिक विश्रामपछि पुनः स्वागत छ कार्यक्रम तातो बहसमा। कार्यक्रम तातो बहसमा आज हामी कञ्चनपुरको महाकाली अञ्चल अस्पताल र डडेलधुराको उपक्षेत्रीय अस्पतालको अवस्थाको विषयमा, त्यहाँको स्वास्थ्य सेवाको अवस्थाको विषयमा चर्चा परिचर्चा गरिरहेका छौँ। सोही क्रममा डडेलधुराको उपक्षेत्रीय अस्पतालका डाक्टर पदम नेपाली अहिले हामीसँग टेलिफोनमा जोडिनु भएको छ। डाक्टर साहब, स्वागत छ यहाँलाई कार्यक्रममा।
धन्यवाद हजुर, धन्यवाद।
डाक्टर साहब, झन्डै 5 वर्ष अगाडि डडेलधुराको तत्कालीन टिम अस्पताल थियो, त्यसैमा उपक्षेत्रीय अस्पताल अहिले सञ्चालन भइरहेको छ। के छ अवस्था, त्यहाँको उपचार सेवाको अवस्था कसरी सञ्चालन गरिराख्नु भएको छ?
अब हाम्रो यो उपक्षेत्रीय अस्पताल चाहिँ अब करिब हजुरले भन्नुभयो जस्तो 5 वर्ष अगाडि चाहिँ उपक्षेत्रीय अस्पतालमा चाहिँ स्तर उन्नति भयो होइन। त्योभन्दा पहिला चाहिँ यहाँ टिम अस्पताल जुन सञ्चालन विदेशीहरूले सञ्चालन गरिराखेका थिए। अब यहाँको सेवाको कुरा गर्ने हो भने यो अस्पताल आजको दिनमा पनि त्यही भौतिक जुन व्यवस्था छ, भौतिक संरचना त्यो चाहिँ अपग्रेड हुन सकेको छैन। अब विभिन्न कारण भयो होला यो 5-7 वर्षको अवधिमा त्यही हिजो जुन अवस्था थिए त्यही अवस्थामा सञ्चालन छ।
अहिलेसम्म पनि आफ्नो एउटा भौतिक या भवन पनि छैन भौतिक संरचनाको नाममा,
छैन। उनीहरूले जति संरचना बनाए त्यसैलाई अलिअलि तलमाथि अलिकति एड गरेर अलिकति मर्मत सम्भार भएको छ, तर नयाँ संरचना कुनै थपिन सकेको छैनन्। अहिले अब तत्कालीन रूपमा चाहिँ अब सहरी विकासबाट एउटा टेन्डर भएर 300 बेडको जुन भवन बनाउने भन्ने कुरा पारित भइसकेको छ, तर अब यसको पनि अब नेपालको त्यही त हो, अब अझै त्यो पनि 3-4 वर्ष कति लाग्ने हो त्यसको पनि टुङ्गो छैन। त्यो कारणले अब एउटा हाम्रो सेवाको फ्लो चाहिँ हिजोको भन्दा धेरै
बढ्यो
भइसक्यो, बढेको पनि छ एउटा। अर्को कुरा चाहिँ अलिक सिस्टमेटिक भएको छ, सिस्टमेटिक भएको छ हिजोको भन्दा। तर जुन भौतिक जुन संरचना त्यसै गरी मेन पावर यस्तो कुरामा चाहिँ हामी पछाडि नै छौँ। जति हुनुपर्ने उपक्षेत्रीय भनेको हजुरको अब
त्यही डाक्टर साहब मैले जोड्न खोजेको, सुदूरपश्चिमको सबैभन्दा ठुलो अस्पताल उपक्षेत्रीय अस्पताल, तर त्यही उपक्षेत्रीय अस्पतालबाट अञ्चल अस्पतालहरू जो सेती अञ्चल अस्पताल लगायतका अस्पतालमा बिरामीलाई रेफर गर्नुपर्ने अवस्था, यो चाहिँ कस्तो सुधार हो र कस्तो हो अवस्था चाहिँ?
यो अवस्था कस्तो हो भन्नुहुन्छ भने अब यो हाम्रो जनगुनासो पनि यो धेरै आइरहने गुनासो हजुरले जुन भन्नुभयो, अब यो आफैमा एउटा उपक्षेत्रीय अस्पताल, अब तपाईँहरू उपक्षेत्रीय अस्पतालबाट किन अञ्चलमा चाहिँ रेफर गर्नुहुन्छ भन्ने एउटा चाहिँ कमन प्रश्न हो आजको दिनमा। तर अब यो किन छ भन्नुहोला भने हाम्रो यो अस्पतालमा चाहिँ जम्मा 19 जना विशेषज्ञ स्वीकृत दरबन्दी उपक्षेत्रीय अस्पतालको रूपमा 19 जना विशेषज्ञको चाहिँ दरबन्दी हो, जस्तो हजुरको चाहिँ अब बालरोग विशेषज्ञ भयो, रेडियोलोजिस्ट भयो, त्यसै गरी गाइनेकोलोजिस्ट भयो, अर्थोपेडिक सर्जन भयो, युरोलोजिस्ट, नेफ्रोलोजिस्ट यावत गरेर हजुरको चाहिँ हाम्रो 19 वटा दरबन्दी चाहिँ स्वीकृत हो, यहाँ हुनुपर्ने हो। त्यसमा चाहिँ हजुरको अहिलेको अवस्थाको कुरा गर्नुहुन्छ भने यहाँ 1 जनाको पनि दरबन्दी फुलफिल छैन, जुन विशेषज्ञ चिकित्सक हुनुपर्ने हो हाम्रो अस्पतालमा चाहिँ 1 जना पनि हुनुहुन्न जुन त्यो दरबन्दीकै रूपमा। तर अब 2 जना चाहिँ हाम्रो मेडिकल अधिकृतकै दरबन्दीमा चाहिँ 2 जना विशेषज्ञ चिकित्सक हुनुहुन्छ, जुन हाम्रो मेडिकल सुपरिन्टेन्डेन्ट पनि हुनुहुन्छ, उहाँ चाहिँ एमडिजिपीको रूपमा, र 1 जना गाइनेकोलोजिस्ट, उहाँहरू मेडिकल अधिकृतकै दरबन्दीमा रहेर सेवा चाहिँ दिँदै हुनुहुन्छ। तर त्यो काफी छैन, 2 जनाले मात्रै दिन सक्नुहुन्न। अब हामीलाई बालरोग हामीले चाहिँ यहाँ एसएनसियु जुन चाहिँ स्पेसलाइज न्यूनेटल केयर युनिट भन्न बाल बच्चाहरूको लागि केयर एउटा लेभल 2 को चाहिँ सञ्चालनमा छ, त्यसको लागि बालरोग विशेषज्ञ हामी त्यसलाई एनआइसियुमै कन्भर्ट गर्न सक्थ्यौँ होइन। त्यसै गरी अब यहाँ एनआइसियु सञ्चालनको लागि चाहिँ फिजिसियनदेखि लिएर विभिन्न त्यसै गरी अर्थोपेडिक सर्जन त्यसको आवश्यकता हामीमा हो, तर यहाँ मेन पावर एउटा रिटेन गर्न नसक्ने, ल्याउनै नसक्ने, अहिलेसम्म आउँदै नआएको अवस्था भइसकेपछि यो चाहिँ हाम्रो अस्पताल चाहिँ नामको लागि मात्रै उपस्थित थिए, अरूको लागि चाहिँ जिल्ला जस्तै जस्तै छ, जिल्ला अस्पताल जस्तै भएको हुनाले हाम्रो बाध्यता अब सेती अञ्चल जुन महाकाली अञ्चल हाम्रो जुन ठाउँमा भएको अस्पतालहरूमा त त्यहाँ त विशेषज्ञहरू हुनुहुन्छ। त्यो कारणले चाहिँ बेसिकल्ली कारण यही हो, हामीले चाहिँ रेफर गर्नुपर्ने त्यहाँ चाहिँ अर्थोपेडिक सर्जनदेखि लिएर चाहिँ बालरोग विशेषज्ञदेखि लिएर त्यहाँ आइसियुको व्यवस्था ती यावत सुविधा भएको हुनाले चाहिँ हामी यो नामको जुन उपक्षेत्रीय अस्पताल छ यहाँबाट चाहिँ रेफर गर्नुपर्ने बाध्यता हो।
डाक्टर साहब, यो जो जनशक्तिको अभावको समस्या देखाउनु भयो, त्यो जनशक्ति चाहिँ सरकारले स्वास्थ्य विभागले माथिबाट पठाइ नदिएको हो वा यहाँ आउन नमानेका हुन् जनशक्ति या चिकित्सकहरू स्वास्थ्य कर्मीहरू?
अब यसमा चाहिँ विविध कुराहरू छन् होइन, अब बेसिकल्ली फर्स्ट भनेको त मान्छे यहाँ आउन पनि चाहँदैन, विशेषज्ञ चिकित्सकहरू यहाँ आउन चाहँदैन। कस्तो भने अब नेपालको पढाइको जुन टाइम लाग्छ, लगानी लाग्छ, जुन मिहिनेत लाग्छ, त्यो निकै लामो हुन्छ। एउटा विशेषज्ञ बन्नको लागि 10-12 वर्ष अध्ययन गरेर अनि त्यो किसिमको लगानी हुन्छ, अलिक महँगो पनि छ होइन। एकजना कसैले चाहिँ स्कलरसिपमा पढ्नु होला, त्यो छुट्टै कुरो महँगो पनि छ। त्यो भन्न त्योसँग म्याच हुने खालको जुन सरकारी सेवा सुविधा चाहिँ छैन कि। जस्तो हाम्रो चाहिँ यहाँ विश्वज्ञ चिकित्सक आउनु हो भने उहाँको चाहिँ 35-37 हजार त्यति स्यालेरी हुन्छ होइन। अब बढी यताउति भयो भने उहाँको 50 हजार जति होला। त्यतिमा चाहिँ एउटा विशेषज्ञ चिकित्सक चाहिँ एक्जिस्ट गर्न सक्दैन नि त, सक्दैन। अहिले भइरहेको नेपालको कमन भनेको कसो भने एउटा विशेषज्ञ चिकित्सकले चाहने भनेको अलि सुविधा सम्पन्न ठाउँमा जाउँ, धनगढीतिर जाउँ होइन, अथवा यता बुटोलतिर जाउँ, चितवनतिर जाउँ। त्यहाँ गइसकेपछि चाहिँ आफ्नो जुन ड्युटी आवर हुन्छ होइन, त्यो ड्युटी आवरभन्दा बाँकीको समयमा चाहिँ आफ्नो एउटा चाहिँ प्राइभेट प्र्याक्टिस गरौँ। त्यो गरिसकेपछि उसको जीविकोपार्जन पनि हुन्छ, जुन समाजमा चाहिँ उसले चाहिँ जुन आफ्नो योगदान दिइराखेको हुन्छ होइन, त्यसबाट उसले एउटा रिटर्न लिएर चाहिँ एउटा आफ्नो लाइफ चलाउन सक्छ। अहिलेको स्थितिमा भन्दाखेरि अब नेपालको एउटा त सामाजिक आर्थिक यो देशको एउटा सम्भावना नै त्यस्तो छ, कम छ, हामी देशै त्यस्तो हिसाबमा छ। र अर्को कुरा भनेको चिकित्सकलाई चाहिँ त्यो एउटा जुन सुविधा दिनुपर्ने हो, त्यो राज्यले सरकारले सोच्नु सके छैन कि। अब चिकित्सकलाई पनि के भन्छ भने यिनीहरू पनि ब्याचलर पास गरेका त हुन् होइन, अथवा मास्टर्स गरेका त हुन् भनेर त्यही हिसाबले त्यही दर्जामा राख्दाखेरि चाहिँ त्यो म्यान पावरहरू चाहिँ यहाँ आएर चाहिँ काम गर्न नसकेको हो। सरकारले चाहिँ एउटा चाहिँ सुविधा दिएर प्रोत्साहन दिएर चाहिँ तपाईँहरू गएर त्यहाँ काम गर्नुहोस्, तपाईँहरूलाई चाहिँ यस्तो किसिमको सुविधा हुन्छ भने पक्कै पनि जनशक्ति नआउने भन्ने कुरै छैन। तर त्यही हो बेसिकल्ली कुरा, त्यो हो। दोस्रो कुरो चाहिँ अलिकति डिस्टेन्सको कुरा पनि हो, यो टाढा छ भन्ने कुरो। अनि अर्को कुरा भनेको ल्याउनलाई त्यो हजुरले भने जस्तो अघि चाहिँ स्वास्थ्य विभाग होइन, स्वास्थ्य मन्त्रालय, अहिले त प्रदेश सरकार पनि छ, प्रदेश निर्देशनालय पनि छ, त्यसले पनि अथवा अरू जनशक्ति, अहिले त हजुरको भन्ने हो भनेदेखि हाम्रो गाउँपालिका, नगरपालिका, यहाँ यहाँ पनि त हाम्रो चाहिँ स्थानीय सरकार छ नि त, उहाँहरूले पनि अब जस्तो अब स्थायी रूपमा चाहिँ जुन चिकित्सकहरू आउनुहुन्छ उहाँहरूलाई पनि प्रोत्साहन स्वरूप होइन, कसरी तपाईँहरूले यस्तो प्याकेज दिन्छौँ हामी, तपाईँको चाहिँ स्यालेरी चाहिँ यति छ भने यति चाहिँ प्रोत्साहन दिन्छौँ, हाम्रो ठाउँमा आउनुहोस् भनेर त्यो गर्ने, र उताबाट पनि करारमा हायर गरेर अलिक राम्रै सुविधा दिएर चाहिँ यहाँ पठाउने हो, नआउने भन्ने कुरा चाहिँ हुँदैन। चलेकै छ नि, चलेकै त छ, चलोस् जसरी चल्छ हुन्छ भने जनताको पर्सपेक्टिभबाट
डाक्टर साहब, अहिले पनि उपक्षेत्रीय अस्पतालमा मेडिकल सुपरिन्टेन्डेन्टको जो मेसोको दरबन्दी 11 तहको छ, अहिले 8 तहको कार्यरत हुनुहुन्छ, यत्रो ग्याप देखिन्छ, त्यही क्षेत्रबाट एकदमै राष्ट्रिय स्तरमा दखल राख्ने नेताहरू भए, प्रधानमन्त्री पनि निर्वाचित हुनुभयो, तर पनि उपक्षेत्रीय अस्पताललाई यति ओझेलमा पार्नुको कारण चाहिँ के देख्नुहुन्छ यहाँ?
जुन अब हजुरले भने जस्तै अब राष्ट्रिय स्तरमा जानुभएको, प्रधानमन्त्री पनि यहीँबाट निर्वाचित हुनुभएको, राजनीतिक रूपमा अगाडि नै ठाउँ हो, डडेलधुरा भनेको अगाडि नै ठाउँ हो। तर कस्तो भने अब राष्ट्रिय स्तरमा जानुभएको जुन आदरणीय नेताहरू हुनुहुन्छ उहाँहरूले पनि अब अलिकति यो यो विषयमा ध्यान नपुर्याउनु भएको हो कि, उहाँहरूले चाहिँ अरू अरू राष्ट्रिय स्तरका राष्ट्रिय मुद्दाहरूमा केन्द्रित भएर यो चाहिँ स्थानीय स्तरकै यहाँकै उहाँहरूकै अरू कार्यकर्ता अरू नेतागणहरूले चाहिँ हेर्नुहुन्छ भन्ने उहाँहरूको विश्वास होला, उहाँहरूले चाहिँ डाइरेक्ट यसमा चाहिँ अब्जर्भेसन राख्न सक्नु भएन। फर्स्ट कुरो, सेकेन्ड कुरो चाहिँ जिल्ला स्तरमा चाहिँ अब नेताहरूले गर्नुभएको भन्ने कि नगर्नुभएको, अलिकति एकजुट भएर अथवा यो अस्पताल आवश्यक छ है भन्न, यो 7 जिल्लाका सारा बिरामीहरू जति आउँछन्, कति दुःख पीडामा, कतिपय अवस्थामा त हामीले चाहिँ रेफर गरेर धनगढी जानुस् भन्दा पनि ऊ जान नसक्ने अवस्था, र यो 4 घन्टाको बाटोमा पठाउँदा कतिपय क्रिटिकल अवस्थाहरू आइदिने, ती अवस्थाहरू भइरहँदा पनि हामीले गर्नुपर्ने ती कुराहरूलाई चाहिँ उहाँहरूले बुझेर चाहिँ यसलाई चाहिँ कसरी बढाउने भन्न, हिजो चाहिँ हिजोको दिन जुन 4-5 वर्ष अगाडि यो स्थापना भयो त्यो बेलादेखि अहिलेसम्म एउटा भवन नबन्नु भनेको एउटा राजनीतिक इच्छा शक्ति एकता नभएर नै त हो। सम्पूर्णले चाहिँ हाम्रो यो यहाँ चाहिँ एउटा चाहिँ सुदूरपश्चिम चाहिँ एउटा चाहिँ अस्पताल खोल्नुपर्छ भन्न चाहिँ सबैजना लाग्ने हो भने यो अवश्य पनि हुन्छ, तर यो हजुरको चाहिँ एउटा स्थानीय लेभलमा पनि आफ्नो स्वार्थ अथवा डिभिजन जुन चाहिँ एउटा चाहिँ एकता नभएको कारणले यो भएको हो भन्ने मेरो एउटा बुझाइ छ।
डाक्टर साहब, एउटा
जहिले पनि गुनासो आउने गरेको छ जो उपक्षेत्रीय अस्पतालमा कार्यरत स्थानीय कर्मचारी त्यसपछि वर्षौँदेखि जो कार्यरत हुनुहुन्छ डाक्टर साहबहरू उहाँले पनि त्यो नयाँ डाक्टर साहबहरूलाई बस्न दिने वातावरण दिनुहुन्न भन्ने पनि गुनासो आउँछ नि
अब त्यसलाई त त्यसरी नलिउँ होला त्यसरी मैले बुझेको छुइनँ होइन म पनि भर्खरै आएको 21 महिना भयो अब यहाँ हामी आएर काम गर्दाखेरि हाम्रो यहाँको कर्मचारी र यहाँको स्थानीय उसबाट त्यस्तो गाह्रो चाहिँ छैन उहाँहरूको राम्रै सपोर्टै पाउँछ हामीले राम्रै छ होइन अब यता कता कहिलेकाहीँ तलमाथि यसो हुनसक्छ त्यो बुझाइ यहाँ मात्र होइन जुनसुकै ठाउँ पनि हुनसक्छ तर यहाँ त्यस्तो छैन एकदम सपोर्ट बस्ने वातावरणमा कुनै कमी छैन आएको साथीहरू मेडिकल अफिसरहरू पनि हाम्रो साथीहरू धेरै बसिराख्नु भएको छ योभन्दा अगाडि पनि चार पाँचजनाले चार वर्ष बिताएर जानुभयो यहाँ अब आएको साथीहरू पनि 2 वर्ष बिताउँछौँ भन्ने त्यो प्रतिबद्धता छ उहाँहरू यहाँसँग यो यहाँको जुन वातावरण पनि राम्रो यहाँको जनमानसको वातावरण पनि राम्रो छ तर यद्यपि कसो भने हाम्रो अलिकति जुन हामीले सर्भिस फ्लो गरेका छौँ अब यहाँ हाम्रो यहाँ बाहिरबाट कुनै पनि प्र्याक्टिस हुँदैन 24 घन्टा यहाँको भएको जनशक्तिले सबै इफोर्ट लगाएर हामीले सर्भिस फ्लो गर्छौँ क्या जस्तो एउटा चाहिँ हाम्रो जनशक्ति छैन मेन पावर छैन तर हाम्रो मेडिकल अफिसरको लेभलबाट जुन हाम्रो एमजिपी हुनुहुन्छ उहाँको तर्फबाट गाइनेकोलोजिस्ट हुनुहुन्छ उहाँको तर्फबाट चाहिँ 100% एउटा प्राइभेट अस्पताल जस्तो जति बेला आए पनि हामीले सर्भिस फ्लो गरेका छौँ तर त्यसलाई प्रशिक्षण गर्ने चाहिँ प्रशिक्षण गर्ने पोजिटिभली लिने मनसाय जुन चाहिँ एउटा बुझाइ हुनु पर्थ्यो हाम्रो स्थानीय लेभलमा त्यो अलिक कम देखिन्छ अलिक कम देखिन्छ जस्तो अब त्यो भनेको अब अशिक्षा कारणले पनि हुनसक्छ कतिजनालाई होइन अब रोग चाहिँ निकै लामो समयसम्म पाल्ने आउने बित्तिकै चाहिँ निको हुनु पर्यो भन्ने होइन अनि त्यसै गरी चाहिँ यहाँ चाहिँ ठिक हुन्छ कि हुँदैन ग्यारेन्टी दिनुहोस् भन्ने यस्ता कुराले चाहिँ अलिकति मान्छेलाई फ्रस्ट्रेसन जस्तो अब नजिकै अरू अप्सन भयो त ग्यारेन्टी दिनुहोस् कि नदिनुहोस् भन्दा अर्कोमा जानुहोस् भन्नुहुन्थ्यो र हामीले चाहिँ टाढा पठाउनु पर्ने हुँदा त्यो पनि सोच्नुपर्छ यस्ता कुराले चाहिँ अलिकति प्रभाव पार्छन् तर डाइरेक्ट बस्न गाह्रो हुने भन्ने त्यस्तो चाहिँ छैन राम्रो सपोर्टै छ यहाँ राम्रै छ
अहिले उपक्षेत्रीय अस्पताल लगायतका जो प्रदेशका स्वास्थ्य संस्थाहरू सबै प्रदेश सरकारको मातहतमा पनि आएका छन् अब चाहिँ प्रदेश सरकार त्यसपछि स्थानीय निकायहरू पनि छन् सुविधा अधिकार सम्पन्न स्थानीय तहहरू पनि छन् उनीहरूले चाहिँ कसरी यो उपक्षेत्रीय अस्पतालको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनको लागि कसरी पहल गर्न सक्छन् होला
अब यस सम्बन्धमा हाम्रो मेयर साहबले पनि पहिला पनि एउटा कुरा गर्नुभएको थियो जस्तो मैले भने अघि स्थायी दरबन्दी भएको विशेष चिकित्सक नआएको हुनाले यहाँनिर हाम्रो चाहिँ 7 स्थानीय सरकारहरू छन् 5 गाउँपालिका 2 नगरपालिका अनि यी 7 मिलेर चाहिँ कमसेकम फन्डिङ गरेर अब 2 लाख हुन्छ कति त्यो हाम्रो त बजेट आउँछ नि 25-30 करोड आउँछ हरेक स्थानीय स्तरमा अनि त्यसले त्यो 2-3 लाख खर्च गरेर चाहिँ 5-7 लाई चाहिँ करार्नु भने नि हायर गर्ने कमसेकम तपाईँको 1.5-2 लाख चाहिँ हामीले के गर्यो भने आउनु सक्नुहुन्छ शिक्षकहरू यहाँ होइन त्यो हिसाबले चाहिँ करारमा हायर गर्ने अनि त्यसपछि चाहिँ यहाँ चाहिँ सम्पूर्ण सेवाहरू फ्लो गर्ने भन्दा हाम्रो मेयर साहब जुन जितेन्द्र पौडेल हुनुहुन्छ उहाँले चाहिँ सबै स्थानीय स्तरसँग चाहिँ आफ्नो कुराहरू राखिसक्नु भएको छ अनि उहाँहरू पोजिटिभै हुनुहुन्छ 2-3 पालिकाहरू चाहिँ पोजिटिभ हुनुहुन्छ उहाँहरूले गर्छौँ भन्नुभएको छ भने उहाँको मनसाय छ त्यसै गरी त्यो किसिमको बजेट चाहिँ रिलिज गरेर हाम्रो चाहिँ प्रदेशले पनि 2-4 चाहिँ कन्सल्टेन्ट हालिदियो भनेदेखि अब भौतिक पूर्वाधार भनेको बन्दै गर्छ त्यो तत्काल बनाउने कुरो पनि भएन त्यो त्यसलाई चाहिँ जुन टेन्डर भइसकेको छ त्यो राम्रोसँग जान्छ त्यसरी चाहिँ कन्सल्टेन्टको चाहिँ व्यवस्था गरिने हो भनेदेखि चाहिँ यहाँको सेवा चाहिँ राम्रोसँग जान्छ धेरै व्यवस्थित भइसकेको छ अहिले होइन यहाँको चाहिँ हाम्रो ल्याब चाहिँ धेरै स्तर उन्नति भइसकेको छ त्यसै गरी एक्स रे पनि डिजिटल रूपमा चाहिँ सञ्चालनमा छ अरू सम्पूर्ण सेवाहरू धेरै राम्रो भइसकेको छ हामीलाई अभाव भनेको त्यति हो विशेषक शिक्षकको त्यो यसरी चाहिँ हाम्रो स्थानीय सरकार प्रदेश सरकारबाट व्यवस्था भयो भने यो चाहिँ एउटा नमुना अस्पताल तपाईँको यहाँबाट रेफर गर्न धेरै कम केसहरू मात्र रेफर गर्नुपर्ने हुन्छ होला
अहिले सुदूरपश्चिममा सिद्धाञ्चल अस्पताल र उपक्षेत्रीय अस्पतालमा मुटुरोग विशेषज्ञ डाक्टरको दरबन्दी छ मानसिक रोग विशेषज्ञ डाक्टरको दरबन्दी छ तर सुदूरपश्चिमभरि एकजना पनि न मानसिक रोग विशेषज्ञ डाक्टर हुनुहुन्छ न मुटुरोगकै हुनुहुन्छ हामीले प्रदेश सरकारलाई पटक पटक भन्दाखेरि चाहिँ उहाँहरू त्यो दुइटै डाक्टरहरू देशभरि कमिसन ल्याउनै सक्दैन भनेर उहाँहरू भन्नुहुन्छ यस्तो अवस्थामा प्रदेश सरकार आएर केही सुधार हुने सङ्केत देख्नुहुन्छ यहाँले
अब अवश्य पनि यो हुन्छ हुन्छ भन्ने विश्वास छ मेरो किन भन्नुहुन्छ भने हिजोको दिनमा चाहिँ हाम्रो केन्द्रमा मात्रै स्वास्थ्य मन्त्रालय थियो हामी त्यहाँ मात्रै गरेर रिक्वेस्ट गर्दाखेरि चाहिँ स्वास्थ्य मन्त्रालयले चाहिँ देशभरि सबै कुरा हेर्दाखेरि यहाँ पठाउन गाह्रो भएको पनि हुनसक्छ, कुनै व्यक्ति आउन नसकिने हुनसक्छ, तर हाम्रो सुदूरपश्चिमको यतिका जिल्लाहरू, सातवटा त जिल्लाहरू जुन छन्, यहाँ चाहिँ एउटा चाहिँ मुटु रोग विशेषज्ञ, जुन हजुरले भने जस्तो मानसिक रोग विशेषज्ञ लगायत अब अरू हाम्रो चाहिँ न्युरो सर्जनहरू पनि हुनुहुन्न होला मेरो विश्वासमा। यसरी नहुनु भनेको चाहिँ एउटा चाहिँ दुःखदायी कुरा हो। यहाँ हाम्रो बाजुराबाट दुई दिन लाएर दार्चुला चाहिँ कति लाएर चाहिँ डरलिएर मान्छे आउँछ, त्यो व्यक्तिलाई फेरि हामीले चाहिँ बुटपोल नेपालमा काठमाडौँ पठाउँदा भने उसको चाहिँ त्यो आर्थिक रूपमा पनि उसले कल्पनै गर्न सक्दैन। कमसेकम धनगढी पनि यो हुनुपर्छ, र हिजो स्वास्थ्य मन्त्रालयले गर्न नसके पनि अब प्रदेश मन्त्रालयले भनेको अरू प्रदेश पनि हेर्नु छैन, हाम्रो यही प्रदेश हो, यही धनगढी हो, यही डडेलधुरा हो, यति हो भनेपछि उनले जुनसुकै हालतमा पनि एउटा चाहिँ सुविधा दियो भने विशेषज्ञ नआउने भन्ने कुरै हुँदैन क्या। एउटा हजुरको अब हामीले जति सुकै कुरा चपाएर बोले पनि यति कुरो के हो भनेदेखि मान्छे सेन्ट्रलाइज किन हुन चाहन्छ भनेपछि उसको चाहिँ एउटा सुविधा र अरू आफ्नो ग्रोथको लागि मात्रै हो क्या। अलिकति आर्थिक रूपमा नै सुविधा दियो, अरू वातावरण चाहिँ सहज भयो भने अवश्य पनि विशेषज्ञ यहाँ ल्याउन सकिन्छ। त्यो प्रदेशले चाहिँ आफ्नो बजेट चाहिँ छुट्टै छुट्याएर भने पनि जनताको स्वास्थ्यको लागि यो लगानी गर्नुपर्छ, गर्नुपर्ने हुन्छ।
हस् डाक्टर साहब, यहाँलाई धेरै धेरै धन्यवाद कार्यक्रममा समय दिनुभयो।
हस् यहाँलाई पनि धेरै धेरै धन्यवाद। हाम्रो यसको क्षेत्रीय अस्पतालका विविध समस्याहरू यहाँको एफएम मार्फत श्रोताहरूमा राख्न अवसर दिनुभयो, यहाँलाई पनि धन्यवाद।
उहाँ हुनुहुन्थ्यो उपक्षेत्रीय अस्पताल डडेलधुराका निमित्त मेसो पदम नेपाली। डाक्टर पदम नेपालीसँग हामीले उपक्षेत्रीय अस्पतालको समस्या समाधानका के सन्त उपाय लगायतको विषयमा चर्चा परिचर्चा गऱ्यौँ। कार्यक्रम तातो बहसको आजको श्रृङ्खलामा हामीले महाकाली अञ्चल अस्पताल कञ्चनपुर र त्यसपछि उपक्षेत्रीय अस्पतालको उपचारको अवस्थाको विषयमा चर्चा परिचर्चा गऱ्यौँ। कार्यक्रम तातो बहस सुनिदिनुभयो यहाँहरू सम्पूर्णलाई धन्यवाद दिँदै कार्यक्रमबाट म नवराज पनेरु बिदा हुन्छु। नमस्कार।